آیت نمبر 83 سے 109 تک سورہ یونس. بسم اللہ الرحمن الرحیم. فما آمن لموسیٰ, تو نہیں ایمان لائے موسیٰ پر, یعنی موسیٰ پر لوگ ایمان نہیں لے کر آئے, سوائے الا سوائے کس کے, ذریت من قومی ہی, چند نوجوانوں کے اس کی قوم میں سے. کس کی؟ اب اس میں دونوں رائے پائی جاتی ہیں, ہی کی ضمیر موسیٰ علیہ السلام کی طرف بھی جا سکتی ہے, اور چونکہ فرعون کی بات پیچھے آ رہی تھی تو فرعون کی طرف بھی جا سکتی. پہلے دیکھتے ہیں کہ اگر فرعون کی طرف جا رہی ہے تو پھر کیا مطلب ہوا, یعنی موسیٰ علیہ السلام پر, کیونکہ انہوں نے تبلیغ کی فرعون کو جا کے, لیکن ان کے اوپر کوئی بھی نہیں ایمان لے کر آیا سوائے چند نوجوانوں کے اس کی قوم کے, اس کی فرعون کی. تو یعنی وہ کون نوجوان تھے؟ سب سے پہلے تو جس کا ذکر قرآن میں آتا ہے سورہ مؤمن میں, وہ رجل المؤمنون, ایک نوجوان تھا فرعون کے دربار میں, اور کیسے انہوں نے تقریر کی تھی قرآن میں, وہ سارا ذکر آتا ہے انشاءاللہ جب ہم وہاں پہ پہنچیں گے تو آپ دیکھیے گا. اور پھر اسی طرح حضرت آسیہ ایمان لے آئی تھی, اور کچھ فرعون کا ایک خازن تھا, خزانچی ٹریجرر, وہ ایمان لیا تھا, اس کی بیوی ایمان لے کر آئی تھی. تو اس طرح یہاں جو مشاتہ تھی, بیوٹیشن تھی فرعون کی بیٹی کی, وہ کنگھی کرتی تھی اس کی, وہ ایمان لے کر آئی تھی. تو یعنی چند ایک گنے چنے لوگ فرعون کی قوم سے. اچھا, دوسرا معنی کیا ہے اگر موسیٰ علیہ السلام کی قوم سے لیا جائے؟ تو دیکھیں, اب جادوگروں کیا سارا وہ سامنے آ گیا, جادوگر ایمان لے آئے, پچھلی دفعہ ہم نے یہ پڑھا تھا نا, لیکن موسیٰ علیہ السلام کی قوم کے چند نوجوانوں کے سوا شروع میں کوئی بھی ایمان نہیں لے کر آیا تھا. تو ویسے تو ساری ہی ان کی قوم ظاہر مسلمان ہی تھی, مگر جو صحیح مسلمان ہوتے ہیں وہ ایسے نہیں تھی. وہ جو پکے ایمان والے تھے وہ وہی یہ چند نوجوان ہی تھے, ینگسٹرز تھے. اور یاد رکھیں, ہمیشہ ایسا ہوتا ہے کہ کوئی بھی جب دعوت دی جاتی ہے تو اکثر جو بڑی عمر کے لوگ ہوتے ہیں وہ اتنے پکے ہو چکے ہوتے ہیں اپنے دین میں یا اپنی پریکٹسز میں, اپنی رسموں میں, کم ہی وہ اپنی ان چیزوں کو چھوڑتے ہیں جن پہ وہ ہمیشہ سے پلے بڑے انہوں نے دیکھی. زیادہ تر آپ دیکھیں گے کہ ینگسٹرز ہی ہوتے ہیں جو آگے آتے ہیں. جو کوئی بھی موومنٹ بھی آپ دیکھیں, کوئی بھی موومنٹ چلتی ہے تو اس کو نوجوان طبقہ ہی آگے لے کے جاتا ہے. اگر آپ دیکھیں کہ اس کی وجہ کیا ہے, تو وجہ وہی ہوتی ہے مصلحت پسندی, یا ایک ہی چیز ہم ہمیشہ سے کرتے آئے ہیں, اب ہم کیسے بدلیں. ایون آپ دیکھ لیں قرآن کی دعوت, جب قرآن پڑھایا جاتا ہے, میں اپنے ذاتی تجربے سے بھی بتا سکتی ہوں آپ کو, تو الا ماشاءاللہ, میں یہ نہیں کہوں گی 100%, الا ماشاءاللہ کوئی ہی ہیں ایسے بوڑھے ہوں گے جو کہ اپنے آپ کو چینج کر لیتے ہیں, ورنہ پڑھ پڑھ کے بھی وہ ٹس سے مس نہیں ہوتے, کیونکہ ان کے جو ایک پریکٹسز ہوتی ہیں, جو ان کا دماغ پختہ ہو چکا ہوتا ہے, جس کے اوپر وہ ہمیشہ سے رہے ہوتے ہیں, وہ ان کو نہیں چھوڑتے. جبکہ جب یوتھ ینگ بلڈ آتا ہے اس طرف, نوجوان لوگ آتے ہیں, بہت جلدی وہ چینج ہوتے ہیں. ان کے وہ مسئلے ہوتے میں نہیں پڑتے, ان کو کوئی ڈر نہیں ہوتا, ان کے ساتھ بیگیج نہیں ہوتا. وہ یہ نہیں کہتے پھر اس کا کیا ہوگا, اس کا کیا ہوگا, فلاں کیا وہ کرے گا. آپ نے دیکھا ہوگا اپنے گھروں میں بھی, جو بچے جوان ہوتے ہیں, جوان خون ہوتا ہے, وہ بس ایک دفعہ ٹھان لینا ایک بات کو تو وہ پھر پیچھے نہیں ہٹتے, ان کو کسی کی پرواہ نہیں ہوتی. جبکہ جتنی زیادہ عمر کے لوگ ہوتے ہیں ان کو پڑھ پڑھ کے بھی وہ پھر ہاں ہاں کہتے رہیں گے, لیکن پھر کریں گے وہ وہی جو کہ ان کے ذہن میں ایک بیٹھی ہوئی ہے چیز. تو یہی کام اس وقت بھی ہوا تھا. اور آپ صلی اللہ علیہ وسلم کی دیکھیں, ان کے وقت میں بھی جو صحابہ کرام تھے, آپ کو پتا ہے کہ سب یوتھ تھے. آپ صلی اللہ علیہ وسلم کو 40 سال کی عمر میں نبوت ملی, جتنے بھی صحابہ تھے آپ صلی اللہ علیہ وسلم سے چھوٹی عمر کے تھے, سوائے ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ, وہ تقریباً آپ صلی اللہ علیہ وسلم کی برابر کی عمر کے تھے, ورنہ باقی تمام صحابہ کرام کم عمر تھے. اس لیے ہی دیکھیں وہ ایک موومنٹ چلی بھی اور نہ ڈر ہو کے انہوں نے کام کیا. جو اس سوسائٹی کے بھی بڑی عمر کے لوگ تھے وہ مصلحتوں میں پڑے رہے, وہ نہیں اس طرف کو آ رہے تھے. تو موسیٰ علیہ السلام کے ساتھ بھی یہی ہوا. अब क्या वजह थी इसकी, यहाँ पे वजह भी बताई गई है, मसलहत पसंदी तो मैं एक अपने तौर पे कह रही हूँ, लेकिन उस जमाने में क्या वजह हुई थी, क्यों नहीं वो आ रहे थे जो जरा मतलब मैच्योर एज के थे लोग। अला खौफ मिन फिरौन व मलाइहिम, फिरौन के खौफ से और उसके सरदारों के खौफ से। फिरौन इतना जालिम था, उसके जुल्म की जब दास्तान इंसान सुनता तो रोंगटे खड़े हो जाते हैं, यानी उसके बाद शायद ही तारीख में कोई इस कदर जालिम हुक्मरान आया हो जितना कि फिरौन था। अब उसकी जो सजाएं थी ना वो ऐसी थी कि इंसान को लरजा दे। और अभी देखें लोगों ने जब देखा कि जादूगरों के साथ ऐसा हुआ और इसने अनाउंसमेंट भी कर दी थी, ऐलान कर दिया था कि जो भी अब मूसा अलैहिस्सलाम पे ईमान लाएगा तो उसके यानी ये जो आजाएं जो हाथ पैर हैं उल्टी समत से काट दिए जाएंगे और सूली चढ़ा दिया जाएगा, जैसे जादूगरों के साथ किया था। अब जाहिर है कितना खौफ के अगर हमने मूसा अलैहिस्सलाम की बात मानी, इनके रास्ते पर चले, हमने कह दिया कि हम इनके ऊपर ईमान लाए तो हमारी तो खैर नहीं है। अब ऐसे में वही लोग सामने आते थे जो नौजवान थे, जिन्होंने ठान लिया था जो मर्जी कर ले हमने नहीं इसकी बात माननी, हम जब जो मर्जी हो जाए हमने तो अब मूसा अलैहिस्सलाम के साथ रहना। तो उन्होंने ही फिर कुर्बानियां भी दी। तो ये जो इसके मला थे ना, इसके सरदार थे, ये भी बड़े जालिम थे और इसके भी यानी एजेंट्स होते थे फिरौन के, जो जाके रिपोर्ट्स दे देते थे कि जी फलां है जो मूसा अलैहिस्सलाम पे ईमान लाया है, वो खुद तो नहीं बैठा हुआ अपने उसके अंदर महल में देख रहा होता था, तो इसने एजेंट्स अपने छोड़े हुए थे कि बता करो रखो कि कौन इस तरफ को है। तो इतना उसका खौफ था, इतना खौफ था कि लोग जो है नहीं सही दीन की तरफ नहीं आते थे। आई यस्ती ना हूं कि वो फितने में डाल देगा उनको, उनको ये डर होता था। फितना मुसीबत की सेंस में भी आता है ना, कि ये हमें मुश्किल में डाल देगा, ये हमें ऐसी सजाएं देगा, ये हमें ये, आपने वो फिरौन की बेटी की मशाता का तो आपने सुना होगा ना किस्सा, इतनी दफा भी बताया है आपको, जो कंघी करती थी फिरौन की बेटी की, कैसे उसको और उसकी बच्चियों का क्या हाल किया था। सोचिए एक किसी वक्त के अंदर अगर ऐसी हुकूमत हो और ऐसे हालात हो, कौन होगा जो अपनी जिंदगी को इस तरह एक एक मारना अलग होता है और एक खोलते हुए तेल की देख के अंदर उसके बच्चों को एक एक करके डाल दिया गया, कि जो ही डालते थे सिवाय हड्डियों में कुछ नहीं रहता था, सारा कोश पानी हो जाता था। ये लर्जा देने वाली सजाएं, और उसके बाद उसको भी डाल दिया गया था। और कसूर क्या था कि वो मूसा अलैहिस्सलाम की दावत पर ईमान ले आई थी। ऐसे ऐसे जालिम हुक्मरान दुनिया में रहे, और अल्लाह ताला ने खुद फरमाया है, देखें जब अल्लाह ताला खुद फरमा रहे हैं तो फिर उससे ज्यादा बड़ी क्या बात हो सकती है कि वह इन्ना फिरौन अलालिम फिल अर्थ, और वाकई इसमें कोई शक ही नहीं है कि फिरौन वाकई बड़ा सरकश था जमीन में, बड़ा सरकश था, बड़े लोगों को ऐसी यानी हद से बड़ा हुआ था। वह इन्नहु लमिनल मुसरिफीन, वो हद से ज्यादा बढ़ने वालों में से था। सजाएं भी देखता था तो हद से बढ़ जाता था, यानी इंतहा कर देता था, कोई लिमिट्स नहीं थी। और इतना बड़ा था जमीन में, यानी उसको अच्छा ताकतवर था, उसकी मामूली ताकत नहीं थी। अल्लाह अकबर। अब आप देखें फिरौनियत हर जमाने में रही है, ठीक है उतना बड़ा इक्तदार या वो नहीं किसी को भी मिला होता, लेकिन फिर भी कल भी थी और हर दौर में रही है। आप सल्लल्लाहु अलैहि वसल्लम के दौर में देखें तो कुरैश भी अपने आप को क्या समझते थे, हम सबसे बड़े हैं, हमसे तो बड़ा कोई है ही नहीं अरब में, ये सारे क्या अजमी हैं, ये सारे क्या ऐसे ही, और हम बड़ी चीज हैं, हम काबा के मुतवल्ली, हम फलां। और फिर वो भी सजाएं देने में पीछे नहीं रहते थे। और खैर फिरौन की तो सजाएं इंतहाई शदीद थी, तो उनको कुरैश मक्का को बताया जा रहा है कि फिर देखो हुआ क्या उसके बाद। और आप सल्लल्लाहु अलैहि वसल्लम को भी एक तसल्ली है इन सारी आयात में जो आज हम सबक पढ़ेंगे, मेरे नबी को तसल्ली दी जा रही है कि नबी आप क्यों फिक्र करते हैं। देखिए मूसा अलैहिस्सलाम पे भी तो चंद नौजवान ही, चंद सारे नहीं, चंद नौजवान ही तो ईमान लेकर आए थे, वो अब चाहे फिरौन की कौम के हो या मूसा अलैहिस्सलाम की, लेकिन थे तो ना बंच ऑफ यंगस्टर्स बस। तो आप नहीं डिसहार्ट हो, तो फिरौन तो ऐसा था कि वो तो इंतहाई जाबिर था, جو اس کی مخالفت کرتا تھا وہ تو اس کو چھوڑتا نہیں تھا، دے پھلانگ دیتا تھا، کسی پرواہ نہیں کرتا تھا. ظاہر اس کے اوپر تو اللہ ہی تھا، اس کے اوپر اور کوئی انسانوں میں سے تو کوئی پاور تھی نہیں، وہ اکیلا ہی تھا جو کہ حکمران تھا. تو اس کے سامنے رحم یا انصاف کی کوئی امید نہیں رکھی جا سکتی تھی. وقال موسیٰ، تو موسیٰ علیہ السلام نے کیا کہا؟ اب اتنے سخت حالات ہیں، صرف تھوڑے سے لوگ ایمان لائے ہیں. موسیٰ علیہ السلام آپ کیا کہتے ہیں ایسے وقت میں اپنی قوم کو؟ یا قومی، اے میری قوم، ان کنتم آمنتم باللہ، اگر تم اللہ پہ ایمان لائے ہو نا، فعلیہ توکلوا، تو پھر اس پہ بھروسہ کرو، توکل کرو اس پہ. ان کنتم مسلمین، اگر واقعی تم مسلمان ہو نا، اگر تم اللہ کی ماننے والے ہو. مسلم کون ہوتے؟ کہ اللہ کا اطاعت گزار ہو. تو تم پھر اس کے اوپر بھروسہ رکھو. پھر یعنی ایسا خوف نہیں کہ اب خوف کے مارے تم دین چھوڑ دو، یا خوف کے مارے تم اس طرف نہیں آؤ. جب تم نے ایمان کا اقرار کر لیا ایک دفعہ، تو اب اللہ پہ بھروسہ رکھو. سورہ آل عمران میں بھی ہے نا، فَإِذَا عَزَمْتَ فَتَوَكَّلْ عَلَى اللَّهِ، جب تم ارادہ کر لو نا، بس پھر اللہ پہ بھروسہ کرو. بس اب توکل کرنے والا، توکل وہی کر سکتا ہے جو واقعی ہی اللہ پہ ایمان رکھتا ہو. اس لیے کہ جب ایمان آتا ہے نا، تو انسان ایمان میں کیا ہوتا ہے؟ انسان کہتا ہے ان اللہ علی کل شیء قدیر، اللہ ہر چیز پر قادر ہے، میرا نفع نقصان اس کے ہاتھ میں، میری زندگی موت اس کے ہاتھ میں، میری ہر چیز اس کے ہاتھ میں، وہ ہر چیز کی طاقت رکھتا ہے. جب یہ ایمان آ جاتا ہے، تبھی انسان پھر بھروسہ کرتا ہے کہ واقعی پھر جب اس کے ہاتھ میں ہر چیز، تو پھر میں اس کے اوپر چھوڑ دوں نا، اصل طاقت ہی اس کے پاس ہے، وہی میرے سارے کام کر سکتا ہے، تو میں تو کچھ نہیں کر سکتی، میں تو اپنے کچھ وسائل استعمال کر سکتی، میرے ہاتھ میں تو کچھ نہیں ہے، تو اللہ میں نے تیروں پر بھروسہ کیا. تو انسان جب نیکی کا ارادہ کرے نا، تو بس پھر اللہ پہ بھروسہ کر کے آگے بڑھے، اللہ تعالیٰ پھر اس کو تھام لیتا. ہم اپنے بھروسے پہ نہیں کوئی بھی نیکی کر سکتے، ثابت قدم نہیں رہ سکتے. دیکھیں وہ کتنے شیکی ہوں گے، یا کتنے ان کو خوف ہوگا جو اس طرف آنا چاہتے ہوں گے فرعون کا، کہ اگر وہ آنا بھی چاہتے تھے، وہ جان بھی گئے تھے کہ موسیٰ علیہ السلام حق پہ ہیں، یا فرعون کے دربار میں کوئی جان بھی گیا ہو، تو پھر بھی وہ ڈرتے اتنا زیادہ تھے فرعون سے اور اس کے سرداروں سے. ظاہر ہے فرعون کیا اسی لیے کہ وہ وہاں پہ اس ملک میں وہ سپریم پاور تھا، کوئی اس کے سامنے چوں بھی نہیں کر سکتا تھا، اور وہ سب سے زیادہ سخت سزائیں دیتا تھا. تو ایسے میں پھر ایک اللہ کا سہارا تھام کے ہی انسان ایمان لا سکتا تھا، ورنہ نہیں ایمان لا سکتے تھے. کہ اللہ بس ایمان لے آئے تیرے سہارے پہ، تیرے بھروسے پہ. جیسے آج بھی بہت سے لوگ حالات اور واقعات دیکھ سکے کہ بھئی یہ حالات ہیں، یہ ہیں، وہ پھر اپنا دین ایمان ہی چھوڑنا شروع ہو جاتے ہیں، اپنی آئیڈینٹی ساری ختم کر دو، کسی کو پتا نہ چل جائے کہ ہم مسلمان ہیں، ہم مسلمان نظر ہی نہیں آنا چاہتے، نہ ہمارے نام ایسے ہوں، نہ ہم نظر آئے. چونکہ ہمیں بھی کیا ڈر ہے، آئیں یفتی نہ ہوں، کہ وہ ہمیں فتنے میں ڈال دیں گے، وہ ہمیں آزمائش میں ڈال دیں گے. ایسے میں کیا جواب ہونا چاہیے؟ یہاں پہ یہ بتایا گیا، توکل علی اللہ، اللہ پہ بھروسہ کرو نا. ایمان لانے کے بعد ایمان لے ہی آئے ہو، تو اللہ کے اوپر چھوڑ دو، اسلام کے احکامات پہ، اللہ کے بھروسے پہ عمل کرو. اگر یہ نہیں ہوگا، بھروسہ نہیں ہوگا، تو عمل ہی نہیں کر سکتے. وہ توکل وہی کر سکتا ہے نا جس کو اللہ کے اوپر یقین ہو کہ ہر پاور کا مالک وہ ہے، کوئی پاور کا مالک نہیں. فقالوا علی اللہ توکلنا، تو وہ انہوں نے کہا، دیکھو کیسے پیارے لوگ تھے جو ایمان لے کر آئے تھے، جب موسیٰ علیہ السلام نے ان کو سمجھایا، تو انہوں نے کہا بس ہم نے اللہ پہ بھروسہ کر لیا، ٹھیک ہے، ہم اللہ کو. یہ بھی پتہ ہے، عقیدہ جب تک درست نہ ہو نا، تب تک یہ ممکن نہیں ہے. جب عقیدہ درست ہے کہ اللہ نفع اور نقصان کا مالک ہے، تو پھر ہی بھروسہ کیا جا سکتا ہے. یہ زبانی باتوں سے نہیں ہوتا، حسبی اللہ ہوا نعم الوکیل، ہم کہہ دیں اللہ ہمارے لیے کافی ہے، بس ہم نے توکل تو علی اللہ کہہ دیا، یا ہم نے کہہ دیا حسبی اللہ لا الہ الا ہو علیہ توکل تو بس ہو گیا توکل. ایسے نہیں ہوتا توکل، یہ زبانی باتوں سے نہیں ہوتا. پہلے اس کا یقین دل میں آ جائے، پہلے سمجھ آ جائے ہمیں کہ ہاں کون ہے جو سپریم پاور ہے. اور شیطان हमें इसी तरह की बातें हमारे अंदर इंजेक्ट करता है कि देखो वो फिरौन, जैसे उनको कहा गया होगा कि फिरौन तो कितनी बड़ी ताकत है, तुम फिरौन से के आगे खड़े होगे, क्या उसकी ताकत का मुकाबला कर सकते हो तुम? हमें तो वो ये कर देगा, तुम्हें वो कर देगा, तुम्हें कितना खतरा है, तुम कहाँ बचोगे? ऐसे वक्त में उन्होंने कहा नहीं, हम अल्लाह पे भरोसा करते हैं। तो मोमिन ऐसे होते हैं, मोमिन को ये यकीन होना चाहिए कि देखें अल्लाह ताला ने हमेशा मोमिनों की मदद की। नूह अलैहिस्सलाम की कश्ती तूफान के अंदर हचकोले खा रही है, लेकिन अल्लाह ने बचा के साहिल तक पहुंचा दिया। कौमे आद देखें, कौमे समूद देखें, कौमे लूत देखें, ये कौमे फिरौन को ही देख लें, कौन लोग बचे जो ईमान लाने वाले थे? तो अल्लाह की मदद उनके साथ थी। जिस वक्त पूरी जमीन पे तूफान आ गया था, उस वक्त ईमान वालों को किसने बचाया था? अल्लाह ने। तो उन्होंने कहा हम अल्लाह पे भरोसा करते हैं, और दुआए इस्तखारा भी ना अल्लाह पे भरोसे का ही एक तरीका, तो पूरा यकीन है कि अल्लाह मदद की कुव्वत तू रखता है, इख्तियार तू रखता है, अथॉरिटी तू रखता है, पावर तू रखता है, अल्लाह तो मेरी मदद फरमा के जिसने खैर हो मेरे लिए वो करते हैं। और अब ये अगली आयत है ना, ये दो आयतें, इनको आप हाईलाइट कर लें, आयत 85 और 86। इतनी खूबसूरत दुआ है जो हमारे लिए भी बहुत यानी जरूरी है मांगनी। उन्होंने कहा कि अल्लाह अल्लाह के ऊपर हमने बस तवक्कल कर लिया, और फिर वो देखो कैसी दुआ कर रहे हैं। अब देखे एक खौफ के माहौल में रहने वाले लोग हैं, अरे ईमान लाना उस वक्त कोई आसान तो नहीं था, तो वो क्या दुआ करें, रब्बना ला तजअलना फितनतन लिल कौमिल ज़ालिमीन, ए हमारे रब हमें फितना ना बना देना जालिम लोगों के लिए। फितना मतलब क्या? आजमाइश। यानी क्या मतलब हुआ, हमें आजमाइश ना बना देना जालिम लोगों के लिए। इतनी प्यारी दुआ है, आपको रियली इसको जरूर समझना है कि ये दुआ क्या है। यानी अल्लाह अल्लाह ताला तो जालिमों का भी तो इम्तिहान लेता है ना, कि जिसको पावर दी हुई होती है अल्लाह ताला उनका इम्तिहान लेता है, वो किस तरह इसको यूज करते हैं। तो यानी जो जब जालिमों का इम्तिहान तू ले, कि उनको जब तू खुली छुट्टी दे देगा, तू उनको रिसोर्सेस दे दे, जब तू उनको कुछ भी करने की यानी खुली उनको दे दी कि जो मर्जी करें, तो दुआ में हम क्या मांग रहे हैं, या अल्लाह हमें पता है कि तू उनका इम्तिहान तो लेगा, लेकिन हमें फिर उनके इम्तिहान के लिए तो हमें ना वो बना देना कि जिसके जरिए इम्तिहान उनका हो रहा है, यानी हमें ना वो काफिर के लिए काफिरों के लिए हमें ना वो टेस्ट केस बना देना, हम विक्टिम ना बने, यानी कि वो हम पे जुल्म कर रहे हैं और जुल्म कर रहे हैं और जुल्म कर रहे हैं, और ये उनका टेस्ट हो रहा है कि वो कब तक जुल्म करते रहते हैं, और उनको अल्लाह ने मोहलत दी है, तो हमें निशाना सितम ना बनाना। समझा गई उर्दू में जो कहते हैं निशाना है सितम ना बनाना, कि वो हम पे सितम ढाएं और हमारे पर ढारे और इससे उनका इम्तिहान हो रहा है, क्योंकि वो काफिर समझेंगे कि फिर वो गालिब हैं, ये उनके लिए भी फितना है, लेकिन ये उनके लिए भी इम्तिहान है। यानी जालिमों को, यानी एक तरह से कहा जा रहा है कि जालिमों को हम पे काबू ना दे देना कि वो हम पे जुल्म करते रहे। हमने ला हमने तो ईमान ला के तुझ पे भरोसा कर लिया, हम तेरे रास्ते पे चल रहे हैं, चल पड़े, अब तू हमें इनके हवाले ना कर देना कि ये फिरौन और उसके साथी हमें अजाब में मुब्तला करें। तो लोग क्या कहेंगे कि अगर ये हक पे होते तो इनके साथ ये थोड़ा ही होता, देखा ये तो हक पे है ही नहीं है, तो सारों ने क्या समझना है कि फिरौन ही हक पे है ना, तो उस तरह से उनका कुफर और पक्का हो जाएगा ना। हमें ना वो फितना बनाना, और फितना रुकावट के मानों में भी है कि अल्लाह हमें रुकावट ना बनाना जालिम कौम के लिए, कि यानी कोई ईमान ही नहीं लेकर आएगा उसके बाद, जब कोई देखेगा कि देखे एक पिस रहा है, मार खा रहे हैं, मार खा रहे हैं, उनके ऊपर जुल्म हो रहा है, तो आप खुद ही सोचे ना कि कोई ये सोचेगा ना कि अगर ये सच्चे होते तो इनका खुदा इनकी मदद ना करता, ये तो फिर इसका मतलब है कि इनके ये ऐसे ही है, इनका कोई दीन वगैरह कुछ नहीं सच्चा, तो वो इस्लाम को मगलूब समझेंगे, इस्लाम पे ही थे ना ये लोग, देखिए सच्चे दीन पे थे ना, तो वो इसको मगलूब समझेंगे कि देखो ये तो ये डोमिनेटिंग पावर होते अगर ये सच्चे होते। तो वो फिर जब कोई लोग ये देखेंगे तो वो इस दीन की तरफ नहीं आएंगे, वो और इसे भागेंगे। अब देख लेना, खुद सोचें, टॉर्चर हो रहा है, टॉर्चर फिरौन उनको कर रहा है, अब एक उमस आता है, उसको देग में डाल दिया, उसके बच्चों को डाल दिया। अब ये देख के फिरौन का तो इम्तिहान हो गया, जालिम का तो इम्तिहान हो गया, ये उसने क्या किया। लेकिन इसके बाद क्या लोग और उसकी तरफ आएंगे, इस दीन की तरफ, या भाग जाएंगे? भाग जाएंगे ना, डर जाएंगे, खौफ ज्यादा हो जाएंगे, कहेंगे आए अगर ये सच्चे होते तो क्या ये ना होता, इसकी मदद ना हो जाती। तो लोग काफरों को गालिब समझेंगे, वो उनको सही समझेंगे। आपको समझना मुश्किल हो जाएगा। तो इसलिए या अल्लाह हमें इनके हवाले ना करना कि कहीं इसकी वजह से लोग सच्चे दीन से दूर ना हो जाए। ठीक है, अल्लाह हमारा भरोसा तुझ पे है, हमें जालिमों के लिए सितना ना बनाना कि हम पर गालिब रह के वो समझने लगे अगर ये हक पे होते और हम बातिल पे होते तो हम इन पर अजाब कैसे कर सकते थे, हम इन पर गालिब कैसे आ सकते थे। और फिर दूसरा ये भी है कि अल्लाह इनके हाथों भी ना अजाब मुसलत करना, ना अपने पास से कोई अजाब हम पर नाजिल फरमाना कि ये लोग कहने लगे कि अगर बनी इसराइल हक पे होते तो हमारी सजाएं भलाइयों भुगतते, या अल्लाह के अजाब इनके क्यों आते। अब देखें किसी कौम के ऊपर अजाब उनके आमाल की वजह से आता है ना, अपनी शामत आमाल होती है। जितनी कौमों की हिस्ट्री देख लें, अल्लाह जुल्म नहीं करने वाला, अल्लाह नहीं जुल्म करता कभी। कौम नूह देख लें, कौम सारे जितने कुरान में हमने पढ़ी है कौमों के किस्से, आप बताएं क्या उनका था, क्यों उनके ऊपर अजाब है, उनके अपने कसूर ही थे ना आए तो जो उनके आगे आ गए। तो इसी तरह यहाँ पे कहा जा रहा है कि हमारे अपने कसूर हैं, लेकिन अल्लाह ये ना हो कि हमारे पर अजाब आए और काफिरों को हंसने का मौका मिल जाए और ये सोचे कि देखो ये अगर सच्चे होते तो भला इनके पर ऐसे होता। और एक और मतलब भी है कि ये ना हो कि ये हम पर गालिब आ जाए, तो ऐसा ना हो कि ये फितना बन जाए, ये हमें हमारे सच्चे दीन से हटाने की कोशिशें करें और ये ना हो कि हम दीन से हट जाएं, हमारा दीन ना खतरे में आ जाए। ला तजअलना फितनतन लिल्कौमिज़्ज़ालिमीन, कितनी अच्छी दुआ है। तो इस दुआ को मांगना चाहिए और छोटी सी दुआ है ना, हमको ना बनाना आजमाइश जालिम कौम के लिए। अब समझ आ गया आपको सारे मीनिंग कि हम पे ऐसे ना अजाब आए या हम पे दूसरों को जुल्म करने का ऐसा ना मौका मिल जाए कि उसके बाद वो ये समझने लगे कि वही तो सच्चे हैं, ये तो ऐसे ही बेयारद मददगार पड़े हैं। और फिर वो नज्जीना बिरहमतिका मिनल कौमिल काफिरीन, और निजात देना हमको अपनी रहमत के साथ काफिर कौम से। अल्लाह काफिर कौम से अभी आखिरी स्टेज पे भी मोमिन अल्लाह से ही दुआ करता है, अल्लाह जो काफिर कौम है अपनी रहमत के साथ इनके जुल्म और सितम से हमें निजात दे दे, इतने वो जालिम थे ना। वह औहैना, और वही की हमने, अब इनकी दुआ कबूल हो गई। कैसे? अल्लाह ताला ने इनको गाइड किया, हमने वही की इला मूसा व अखी, मूसा अलैहि सलाम की तरफ और उसके भाई की तरफ। कौन भाई? हारून अलैहि सलाम, उन दोनों की तरफ, क्योंकि दोनों पैगंबर है ना, तो दोनों को अल्लाह ताला ने वही की। अब वही के अंदर कुछ काम करने को कहा गया, चार काम है जो करने को कहा गया कि अब क्या करो इनके लिए। अब इन्होंने दुआ ये की है, एकदम फौरन तो नहीं फिरौन को डबो दिया जाना था या इसको खत्म कर दिया जाता। अब इनकी भी तो तरबियत का एक पीरियड था ना। नंबर वन कहा गया मूसा अलैहिस्सलाम और हारून अलैहिस्सलाम, इन दोनों को कहा गया अंतबव्वा अली कौमी कुमा कि ये तुम ठिकाना बनाओ अपनी कौम के लिए, भी मिस्र बुयूतन, मिस्र में ही कुछ घरों को चूज कर लो मिस्र में ही और इन घरों में ठिकाना बनाओ। अच्छा, अब क्या था ये, थोड़ी सी मैं इसकी बैकग्राउंड आपको बता दूं, फिर आपको समझने में आसानी होगी कि बनी इसराइल या पिछले मजाहिब में क्या होता था कि ये लोग अपनी नमाजें या अपनी इबादत जो थी वो अपनी सिर्फ इबादत गाहों में कर सकते थे। जैसे जो یہودی ہیں اپنے ٹیمپلز میں یا عیسائی ہیں اپنے چرچ میں، ہماری طرح نہیں کہ کہیں پہ بھی نماز کا ٹائم ہوا اور جا نماز ہم نے بچھا لی، جا نماز نہیں بھی ہے تو مٹی پہ کھڑے ہو کر ہم نے وہاں پہ نماز شروع کر دی. ایسا ان کے لیے نہیں تھا، یہ پریولیج ہمیں ملی. یہ مسلم کی حدیث میں آپ صلی اللہ علیہ وسلم نے جو اپنی خصوصیات بتائی کہ چھ چیزیں صرف آپ صلی اللہ علیہ وسلم کو ملی ہیں، ان میں سے ایک یہ بھی ہے کہ ساری زمین کو مسجد بنا دیا گیا میرے لیے، میری امت کے لیے. یعنی نماز کسی جگہ پہ بھی ہو سکتی ہے، پوری زمین میں. لیکن ان لوگوں کے لیے ایسا نہیں تھا، ان لوگوں کو اپنی عبادت گاہوں میں ہی جا کے عبادت کرنی پڑتی تھی. تو اب فرعون نے کیا کیا تھا، اب جہاں پہ اور اس نے اتنے ظلم ڈھائے، اس نے ساری عبادت گاہیں ان کی جو ہے نا ڈیمولش کر دی، ختم کر دی، تاکہ یہ اپنے مذہب کے مطابق نماز ہی نہ پڑھ سکے. اور یہ کہا کہ اب کوئی پرمیشن نہیں ہے کسی کو بھی نئی کوئی عبادت گاہ بنانے کی، اب نہیں کوئی بنا سکتا بنی اسرائیل میں. تو ان کو وحی کی گئی، ان کو حکم دیا گیا کہ آپ کیا کریں، نہیں آپ کی عبادت گاہیں، کوئی بات نہیں، کچھ گھروں کو چوز کر لیں، کچھ گھروں کو تیار کر لیں، کچھ گھروں کو منتخب کر لیں، اور کیا کریں، وجعلوا بیوتکم قبلۃ، اور ان جو یہ گھر ہیں جن کو آپ نے چوز کیا ہے، ان کو قبلہ رخ کریں، یعنی قبلے کی طرف رخ ہو ان کا، تاکہ ان کے اندر نماز ادا کی جا سکے. آپ کو پتا ہے ان کو بھی قبلہ رخ ہونے کا حکم تھا نماز میں، یعنی صرف ہمارا ہی نہیں ہے کہ قبلہ ہو اور طہارت ہو اور ستر کے ساتھ ستر اپنا کور کر کے پھر نماز پڑھی جائے، ان لوگوں کی اس میں شریعت میں بھی یہی تھا، اور پچھلے انبیاء کی شریعتوں میں بھی ایسا ہے. تو اب کیا کہ ٹھیک ہے، اگر فرعون کے ظلم و ستم کی وجہ سے آپ کے کوئی عبادت خانہ آپ کا نہیں سلامت رہا، تو کوئی بات نہیں، آپ فار دا ٹائم بینگ ٹیمپرریلی ان کو یہ اجازت دی گئی کہ فار دا ٹائم بینگ اپنے گھروں میں ہی نماز ادا کر لیا کرو، لیکن ہر کوئی اپنے اپنے گھر میں نہیں کرے گا. تب بھی ان کو کہا کہ آپ کچھ گھر مخصوص کر لیں اس کے لیے، یہ اسپیسیفک گھر ہیں جہاں پہ ہوگی نماز، جہاں پہ عبادت ہوگی، اور اپنے گھروں کا رخ قبلے کی طرف سیدھا رکھیں، اس طرف کو ہوں یہ گھر. تو اس وقت بھی اوپن سب جگہ پہ، عام ہر جگہ پہ عبادت کرنے کی اجازت نہیں دی گئی تھی. جیسے ہمارے لیے دیکھیں، یہ کتنی، کبھی آپ نے یہ سوچا کہ کتنی بڑی سہولت ہے، آپ چاہے بازار میں ہیں، چاہے جنگل میں ہیں، چاہے گاؤں میں ہیں، چاہے صحرا میں ہیں، چاہے کہیں پہ بھی ہیں، آپ وہاں پہ نماز کا ٹائم آئے آپ کھڑے ہو گئے، کتنی سہولت ہے. اگر ہر ایک کو یہی حکم ہوتا کہ جب تک مسجد نہ پہنچے تب تک نماز نہیں پڑھ سکتا، تو سوچیں کتنی مشکل ہو جاتی. اب کون سا قبلہ ہے جس کی طرف منہ کرنے کا حکم دیا گیا ان کو کہ اپنے گھروں کو اس قبلے کی طرف کرو؟ کہا جاتا ہے کہ یہ ابن عباس فرماتے ہیں کہ اس سے مراد کعبہ ہے، کہ یہ کعبہ موسیٰ علیہ السلام اور ان کے ساتھی جو تھے ان کا قبلہ تھا، کیونکہ یہ تو بعد میں بنا تھا، یہ جو بعد میں یہ ہوا ہے جو قبلے کا، یہ بعد میں ہوا ہے، بیت المقدس جو ہے نا یہ بعد میں بنا ہے. تو اس وقت کعبہ کو ہی ان کا، کیونکہ ابراہیم علیہ السلام نے اس کی بنیادیں رکھی، تو وہی ان کا قبلہ تھا. وأقیم الصلاۃ، اور قائم کرو نماز. کیا قائم کرو نماز؟ یعنی نماز کا باقاعدہ ایک اہتمام کیا جائے، نماز کو باقاعدہ قائم کیا جائے، نماز پڑھو. اقامت صلاۃ، جس میں ظاہر ہے سب مل کے ایک نماز کا پورا ایک سسٹم قائم ہوگا، تو اس سے اندازہ کیجئے کہ ان کو بھی نماز کو قائم کرنے کا حکم ملا تھا. نماز کتنی ضروری چیز ہے، ان کی شریعت میں بھی تھی. ہمارے تو قرآن میں کتنی دفعہ نماز کی تاکید آتی ہے، نماز کا حکم آتا ہے، اور اسی سے ہمیں یہی پتہ چلتا ہے کہ بعض علماء کے نزدیک مردوں کو تو جماعت کے بغیر نماز ہی نہیں ادا کرنی چاہیے، اگر مسجد دور بھی ہو تو گھر والے ہی مل کے جماعت کر لیا کریں. اسی وجہ سے کہ دیکھیں، قیم الصلاۃ، قائم کرو نماز، یعنی اس کا مطلب یہ بھی علماء نے لیا کہ جماعت سے پڑھو، کیونکہ اقامت صلاح میں جماعت سے پڑھنا ضروری ہوتا ہے. اور دیکھیں جب نماز قائم ہوگی تو کتنی پیاری ان کی ٹریننگ ہو رہی ہے بنی اسرائیل کی، کہ ایک آرگنائز ہونا ان کو سکھایا جا رہا ہے. ایک امام کے پیچھے نماز پڑھنے سے کیا ہوتا ہے، ایک ڈسپلن کا بھی اندازہ ہوتا ہے، ایک ڈسپلن بھی وہ سیکھتے ہیں. اب حالانکہ وہ کیا کہہ رہے ہیں کہ ہمیں ان سے نجات دے، ہمیں ان کے لیے، لیکن ان کو اس دعا کے بعد ان کو حل کیا بتایا گیا، نماز کی طرف آؤ. فوری طور پہ سب ختم کر کے اور سب نہیں کیا گیا، نماز کی طرف آؤ. اب نماز اتنی ضروری چیز ہے، اور ایسے حالات میں جہاں پہ خوف ہے یا جہاں پہ دین پہ چلنا مشکل ہے، نماز نہیں چھوڑی جا سکتی. اس وقت میں بھی نماز قائم کرنی ہے، کیونکہ وہ لوگ یہ بھی خوف پاتے تھے کہ فرعون کا ڈر ان کو ہوتا تھا کہ ہم کیسے نماز کا اہتمام کریں. لیکن ایک تو نماز قائم کرنی ہے، اور آپ صلی اللہ علیہ وسلم کی زندگی سے دیکھیں تو خوف اور یا جس وقت زیادہ کچھ ایسے حالات خراب ہوتے تھے تو آپ صلی اللہ علیہ وسلم نماز کی طرف دوڑتے تھے. ایون آندھی ہے، کوئی طوفان آ رہا ہے، کوئی بادل گہرے آ رہے ہیں، آپ صلی اللہ علیہ وسلم دوڑتے تھے نماز کی طرف. یعنی یہ نہیں کہ الٹ ہی ہو جائے کہ جو پہلے نمازیں پڑھتے تھے وہ بھی چھوڑ دیں، اب ٹینشن میں ہم نہیں پڑھ پاتے. نہیں، نماز قائم کرو. اور یہاں پہ مل جل کے عبادت کرنے کا معنی بھی پتا چلتا ہے نا، کہ کچھ گھروں کو مخصوص کر لو عبادت کے لیے، یعنی مل جل کے کرو. جہاں پہ قریب قریب کوئی مسجد نہ ہو، تو جیسے ہمارے ہاں بھی دیکھیں جو وہ مسلح کا جو کانسیپٹ ہے وہ یہی ہے نا، کہ کہیں اگر نہیں ہے مسجد تو ایک گھر کو مسلح بنا لیا جائے اور وہاں پہ لوگ جمع ہو کے نماز پڑھ لیں. وبشر المؤمنین، اور خوشخبری دو مومنوں کو، یعنی مومنوں کے لیے یہ جو ایمان لے کر آئے ہیں ان کو یہ خوشخبریاں سناؤ کہ اللہ جلدی تمہیں نجات دے دے گا اس ظالم قوم سے، اور جنت کی خوشخبریاں سناؤ. اس لیے کہ ان کا مورائل اس وقت آپ کرنا تھا نا، ان کے دشمن کو کے اوپر ان کو غلبہ ملے گا، یہ خوشخبری دو. یہ خوشخبریاں پھر کس نے دینی تھی؟ پہلے دیکھیں جمع میں بات آ رہی ہے، اب وبشر المؤمنین، بشیرو نہیں آ رہا. اس سے پتا چلتا ہے کہ خوشخبری تو پیغمبر ہی سنائیں گے نا، لوگ تو نہیں سنائیں گے. پہلی چیزیں ہیں وہ لوگ قائم کریں، سب قائم کرو نماز، سب اپنے گھروں کو اس طرح سے قبلہ بناؤ، پھر کچھ گھر مخصوص کر لو، اور پھر اب اس کے بعد خوشخبریاں سنو. آج اگر ہم دیکھیں تو جو ہمارا ایک فیملی ٹائم ٹوگیدر ہوتا ہے وہ بھی انٹرٹینمنٹ کے نام پہ ہو یا کچھ بھی اور، اس میں بھی کیا زیادہ تر ادھر ادھر کی فضولیات ہوتی ہیں. فیملی ٹائم ایسا ہونا چاہیے یا گیٹ ٹوگیدر ٹائم ایسا ہونا چاہیے جس کے اندر اس چیز کا بھی اہتمام ہو کہ آپس میں بیٹھ کے کوئی اللہ کی بات کی جائے، کوئی دین کی بات کی جائے، یا جیسے ان کا کہ ایک کچھ گھروں کو بنا لو اور وہاں پہ نماز قائم کرو. جہاں پہ نماز قائم ہوگی تو آپ صلی اللہ علیہ وسلم کے وقت میں بھی مساجد صرف نماز کے لیے نہیں ہوتی تھی، وہاں بے لوگوں کی تربیت بھی ہوتی تھی، لوگوں کی تعلیم بھی ہوتی تھی، واعظ و نصیحت بھی ہوتا تھا، پھر آگے کے لیے جو بھی انہوں نے کرنی ہوتی تھی، آگے کی پلاننگ وہ بھی ہوتی تھی، سب چیزیں ہوتی تھی، ایک عدالت بھی ہوتی تھی. وہ تو اسی طرح اگر آج مسجدوں میں نہیں ہوتا ہے تو کچھ گھروں کے اندر ہی اگر تعلیم کا بھی کام ہو رہا ہے یا آپس کے اندر ایک ساتھ مل کے نماز پڑھنے کا اہتمام ہونا چاہیے جہاں پہ مسجدیں نہیں ہیں، یا اور دینی واعظ و نصیحت ان چیزوں کا اہتمام ہونا چاہیے، تو کوئی نہ کوئی ایسا مرکز ہونا چاہیے جہاں پہ یہ سب کام ہو. آج کوئی مسجد میں نہیں جاتا، نماز کے لیے نہیں جاتا، تو اور واعظ و نصیحت کے لیے کیا جائیں گے، یا کوئی درس یا کوئی علم کی مجلسوں کے لیے کیا جائیں گے؟ یہ تو بالکل ایک یعنی ہمارا طریقہ ختم ہی ہو گیا. چاند ایک ہی لوگ ہیں جو ہمیشہ ہی جاتے ہیں اور ان میں شامل ہوتے ہیں، باقی کچھ لوگ ہمیشہ خود کو ایگزمپٹڈ سمجھتے ہیں. तो हमने यहाँ पे देख लिया कि एक गिरती हुई कौम और एक ऐसे हालात में किस तरह से उनको उठाने के लिए अल्लाह ताला ने 4 पॉइंट्स दे दिए, जगह भी बता दी किस तरह से करेंगे, क्या काम करेंगे। और ये एक नुस्खा है, इस पे अमल करेंगे तो जबाल खत्म हो सकता है, क्योंकि उन लोगों को तो ये यानी इतनी ज्यादा उनके ये हालात मुश्किल थे कि ये ऐसी किसी भी गुलाम कौम थी कि बिल्कुल जहनी तौर पे भी मफलूज हो चुके थे। वो गुलामी इंसान को ना सिर्फ फिजिकली नहीं होती, जहनी गुलामी भी होती, जहन गुलाम हो चुके थे इतना ज्यादा खौफ में रहने की वजह से भी। और इतने ज्यादा जब ये इस्लाम नहीं भी अगर लेकर आते थे तब भी बनी इसराइल के ऊपर आपको पता है ना कि किस कदर खौफ के हालात थे। तो उनके जवाल के जमाने में उनको ये नुस्खा दिया गया है, इबादत में इकट्ठे हो जाओ, ऐसी जगह पे गैदरिंग करो, ऐसे अपने घरों को मस्जिदें बना लो। وقال موسى ربنا, और मूसा अलैहि सलाम फिर दुआ करते हैं, ऐ हमारे रब, इन्नक आतैत फिरौन व मलाअहु ज़ीनतन व अमवालन फिल हयात दुनिया, ऐ हमारे रब, बेशक तूने तो फिरौन को और उसके सरदारों को जीनत का सामान दिया और माल दिया इस दुनिया की जिंदगी में। यानी ये तो जीनत और माल इसलिए होता है इंसान के लिए कि वो अल्लाह के रास्ते में इसको लगाए और अपने लिए नेकियां कमाए। लेकिन रब्बना लियु जिल्लू अन सबीलिका, है हमारे रब, ताकि वो भटका दें तेरे रास्ते से। यानी वो अब क्या कर रहे हैं, ताकि का मतलब ये नहीं कि अल्लाह तूने इसलिए दिया ताकि वो भटकाए, ऐसी कोई शिकायत नहीं कर रहे मूसा अलैहि सलाम, बल्कि क्या कह रहे हैं, अल्लाह ये तूने तो इसलिए दिया था, लेकिन वो क्या कर रहे हैं इसे काम, नतीजा क्या निकल रहा है इससे, एज अ रिजल्ट क्या हो रहा है कि वो भटका रहे हैं तेरे रास्ते से। देखिए जो माल और जीनत का सामान, जीनत क्या है दुनिया की, दुनिया की शानो शौकत, ये ठाट बाट, ये घर गाड़ियां सामान तायुशात जो लग्जरीज हैं, ये सब एक जीनत है। अब जब ये जीनत इंसान के पास आती है और उसके पास बहुत माल भी होता है तो होता क्या है, उसके अंदर तकब्बुर, उसके अंदर अपनी मैं, उसके अंदर अकड़, उसके अंदर सरकशी आ जाती है, अक्सर ही ये होता है। और इससे वो कैसे अल्लाह के रास्ते से भटका रहे हैं लोगों को, एक तो लोगों को प्रेशराइज करना, लोगों के ऊपर दबाव डालना, लोगों को टॉर्चर करना, माल ही इस्तेमाल करते हैं ना, उससे लोगों को इस रास्ते से हटाते थे। दूसरे क्या, जब लोग देखते हैं कि इनके पास इतना माल है, इतना माल, इतने माल रख के इतना फ्लरिश कर रहे हैं ये, और ये तो कुफर पे हैं, फिर भी देखो उनको कितना कुछ मिला हुआ, तो फिर यही ठीक होंगे, यही ठीक होंगे ना, ये देखें कितने मजे कर रहे हैं, हमें क्या मिला, हम अल्लाह का नाम लेके क्या मिला हमें, हम फिर भी पिस रहे हैं, सह रहे हैं, खौफ में है, तकलीफ में है। तो उस वक्त में ये माल और ये जीनत क्या बन गई, लोगों को भटकाने का जरिया। लोग शक में पड़ जाते हैं ना कि अगर ये गुमराह होते हैं तो अल्लाह इनको क्यों नेमते देता। हम आम लोगों की नजरें जो होती है ना, ज्यादातर आप देखते हैं जाहिरियत को देखते, हम किसी की और चीजें नहीं देखते, यही चीजें देखते हैं, अच्छा उसके पास कितना है, अच्छा इसके पास इतना है, इसके पास ये है, इसके पास है। उसकी वजह से लोग बिल्कुल मुतजलसल हो जाते हैं, यानी उनका अपना ईमान डोलने लगता है, मुतासिर हो जाते हैं। हम नहीं मुतासिर होते, जैसे आज कई कौमों से ऐसे वो बुतपरस्त कौम में हूँ, हम कहते हैं हाय देखो ना कितना इन्होंने दुनिया में तरक्कियां कर ली, देखो, या दूसरी कौमें जो शिर्क करने वाली हैं, देखो सारी दुनिया में तो यही छाए हुए हैं और हमें क्या मिला, हम तो ऐसे हैं, ये हैं। तो हम मरूब हो जाते हैं, हमारे दिल इतने रोब में आ जाते हैं, उसकी वजह से हम अपना दीन भी छोड़ने लगते हैं। अस्तग़फ़िरुल्लाह, कुछ ऐसे भी किसी ने वाकया बताया कि वो उस बंदे ने कहा कि हाँ मैं तो क्रिश्चियन हो गया हूँ क्योंकि ये लोग मुझे वो दे रहे थे क्या असाइलम या जो भी ग्रीन कार्ड और मेरा ये करा रहे थे, तो इसलिए मैं दिल में नहीं हुआ लेकिन मैं वैसे हो गया हूँ। तो ये चीजें देखिए मुतासिर करती है ना, कि इनके हाथ में ये चीज है, अगर ये चीज दे सकते हैं तो फिर मैं इसमें क्यों रहूं। यानी इंसान मुतासिर होते हैं इन चीजों से। तो वो कहते हैं, या अल्लाह तूने ये फिरौन को और इसके सरदारों को तो ये दुनिया का माल और ये दिया था, इससे तो ये हो गया कि ये लोगों को तेरे रास्ते से भटकाने लगे। खुद तो भटके ही हुए हैं, दूसरों को भी भटका रहे हैं। तो दूसरों का माल, दूसरों का इकतदार, दूसरों की खुशहाली, इंसान ये देख के समझता है कि अब तो ये मैं भी शायद ऐसा ही हो जाऊं, यही इस दीन वाला हो जाए तो पता नहीं मुझे भी यही मिल जाना है। जैसे हमारे मुल्क के लोग हैं, लोग दूसरों की अच्छाइयां तो लेनी नहीं मगर उनकी हर बुराई लेके ये समझते हैं कि पता नहीं हम भी तरक्की याफ्ता हो जाएंगे, इस तरह हम भी मॉडर्न हो जाएंगे और हम भी उन वेस्ट की उन नेशंस की तरह पता नहीं हम भी इतने आगे हो जाएंगे। तो ऐसा नहीं होता। और इस वजह से बाज लोग अपना यानी दीन ईमान तक छोड़ने लगते हैं। कौसर नियाज़ी का एक शेर है बड़ा जबरदस्त, तूने हक को छोड़ा है एहसास गुरबत से फकत, सोचता हूं तो दिल एहसास से दहल जाता है, क्या इस बात से भी ना थी तुझको आगही, रिस्क तो इस दौर में कुत्तों को भी मिल जाता है। क्या रिस्क के लिए तुम इन चीजों के लिए रिस्क की खातिर तूने इतना बड़ा स्टेप ले लिया कि अपना दीन ईमान छोड़ दिया कि वहां पे पता नहीं मुझे ज्यादा मिल जाएगा या उधर को जाऊंगा उनकी तरफ को मेरा झुकाव होगा तो पता नहीं मुझे क्या मिल जाएगा। ऐसे लोगों की वजह से दूसरे लोग इनको देख के ये समझते हैं हम भी ऐसे होंगे तो शायद हम भी अच्छे रह जाएंगे, हमें भी ये सब इकतदार और माल और खुशहालियां मिल जाएंगे। तो ये वो कहते हैं कि या अल्लाह ये तो इन चीजों को यूज करके तेरे बंदों को भटका रहे हैं, माल की कसरत और शानो शौकत से लोग अट्रैक्ट हो रहे हैं इनकी तरफ, इनको अपना लीडर बना रहे हैं, इनको अपना रहनुमा बना रहे हैं, इनको फॉलो कर रहे हैं। देखिए आज भी हम ये नहीं देखते किसी को कि किसी का एथिक्स क्या है, किसी का किरदार क्या है, किसी का अखलाक क्या है, किसकी कौमों की अच्छाई क्या है। बस हम ये देखते हैं जी वो दुनिया के अंदर तरक्की चुके कर रही हैं और दुनिया में चुके उनको बड़ा समझा जाता है और उनके पास माल और उनके पास ये चीजें, उनकी बिल्डिंग्स, उनकी सड़कें, उनके शहर उनके बड़े खूबसूरत हैं, तो बस ठीक है अब अपना छोड़ो, हमने ये रखती क्या करना है, हमारा जो दीन ईमान ये छोड़ो बस, ये इन्हीं को कॉपी करो बस। अवाम का, आम लोगों का जहन यही होता है ना। तो वो जो बड़े हैं उनके माल और उनकी जीनत से लोग भटकते हैं अल्लाह के रास्ते से, और दूसरे वो इसके जरिए लोगों को दीन से वाकई हटाने की भी कोशिश करते हैं। तो उन्होंने बद्दुआ की मूसा अलैहि सलाम ने इनके लिए, फिरौन और उसके सरदारों के लिए। लेकिन याद रखिए ये शुरू में ही नहीं ऐसा हो गया, ये भी बाद में होता है। शुरू में ही एक दाई जाके, अभी जुमा जुमा चार दिन नहीं हुआ है किसी को तबलीग करते हुए, हम तो उसी वक्त कहना शुरू हो जाते हैं बस अब अल्लाह करे ये जहन्नुम में ही जाए तो अच्छा है, देखा ये मान नहीं ना रहा अब जले वहां पे जाके। ऐसे नहीं, जब एक मुद्दत गुजर जाती और बिल्कुल इनकी ईमान लाने से मायूस हो जाते पैगंबर, तो तब पैगंबरों की जुबान से जो भी बद्दुआ निकली है, जैसे नूह अलैहि सलाम की जुबान से निकला कि अल्लाह अब इनके अंदर एक भी कुफर वाला घर ना छोड़ना, इसी तरह अब मूसा अलैहि सलाम फरमा रहे हैं रब्बनत मिस अला अमवालिहिम, ऐ हमारे रब मिटा दे इनके मालों को, इनके मालों को मिटा दे। नत मिस का लफ्ज आया यानी इनके असरात मिटा दे, और वाकई ऐसा ही हुआ। इनकी जो बद्दुआ लगी तो फिरौन और इसके जो साथी थे उनके सारा ये माल जो थे ना इस तरह पत्थर बन गए, सोना चांदी भी पत्थर बन गया, और यहां तक कि जो उनके खेत थे ना वो भी पत्थर के हो गए। अंदाजा कर सकते हैं खेत भी पत्थर के हो गए, ये मिटा दिया अल्लाह ताला ने इस तरह। और حضرت عمر بن عبدالعزیز کے زمانے میں ایک تھیلا ملا تھا جس میں فرعون کے زمانے کی چیزیں تھیں اور اس میں انڈے تھے, بادام دیکھے گئے, وہ انڈے اور بادام بھی پتھر ہو چکے تھے اور پھل سبزیاں غلہ اس کو بھی پتھر بنا دیا گیا. یہ اللہ تعالیٰ کی نشانیوں میں سے ہے, جو نشانیاں آتی ہیں نا جن کا ذکر قرآن میں, وَلَقَدْ آتَيْنَا مُوسَىٰ تِسْعَ آيَاتٍ بَيِّنَاتٍ, تو وہ تسع آیات کیا ہیں, نو نشانیاں, ان میں ایک یہ بھی نشانی. تو اللہ تعالیٰ نے اس طرح سے موسیٰ علیہ السلام کی دعا کو قبول کیا تھا اور ان کی اگلی دعا کی کیا تھی, وَشْدُدْ عَلَىٰ قُلُوبِهِمْ, اے اللہ سخت کر دے ان کے دلوں کو. اللہ ان کے دلوں کو کس کے لیے سخت کرتے؟ ہدایت کے لیے, کہ اب اللہ ان کے اوپر ہدایت ان کو نصیب نہ ہو, اتنا انہوں نے ظلم کیا ہے, یا اللہ اب ان کے دلوں پہ یعنی مہر لگا دے. فلا یؤمنو حتی یروا العذاب الالیم, تو نہ یہ ایمان لے کر آئیں جب تک یہ دردناک عذاب نہ دیکھیں, یعنی ان کو ایمان ہی نصیب نہ ہو جب تک یہ عذاب نہ دیکھ لیں. تو جب عذاب دیکھیں گے تب اگر ایمان لے آئے تو تب کا ایمان قبول ہوتا ہے؟ نہیں, یعنی ان کو ایمان نصیب نہ ہو, یعنی اگر عذاب دیکھ کر یہ ایمان لے آئے تو پھر تو بچ جائیں گے نا. تو ان کو ایمان نہ نصیب ہو جب تک یہ عذاب دردناک نہ دیکھ لیں. ان کے اوپر دنیا میں عذاب اگر آ جاتا ہے یا مر جاتے ہیں, آخرت میں عذاب آئے گا تو تب تو سبھی ایمان لے آئیں گے, لانے کا کہیں گے. تو موسیٰ علیہ السلام نے ایسی بد دعا کی کہ اب یہ نہ ہو کہ یہ بعد میں کسی وقت ایمان لے آئیں اور بچ جائیں. اللہ انہوں نے اتنا ظلم کر دیا ہے کہ اب ان کو ایمان نصیب نہ ہو. میں ایک اور بات آپ کو بتا دوں کہ حضرت عمر کے وقت میں نا ایک چنا ملا تھا, سفید چنا ایک صندوق سے نکلا تھا, صندوق ملا تھا اس میں سفید چنا تھا, تو وہ بھی دیکھا گیا تو پتھر بن گیا تھا. اللہ تعالیٰ نے دیکھو ان کو کیسے ان کے مال دولت سب کو پتھر بنا دیا. اللہ چاہے تو کیا بھی کر سکتا ہے, وہ ہیرے جواہرات وہ سب پتھر بنے ہوئے. اور سب سے سخت تو یہ بدعا ہے کہ اللہ ان کو ایمان نہ نصیب ہو. اگر تو عذاب سے پہلے انسان ایمان لے آتا ہے وہ تو صحیح ہے, لیکن عذاب جب سامنے آ جائے پھر ایمان کوئی لے کر آئے تو وہ ماننا نہیں جاتا. آگے ہم دیکھیں گے کہ کیسے وہ عذاب دیکھ کے ایمان لانا قبول نہیں ہے. تو اسی وقت وہی آئی, قال قد اجیبت دعواتکما, تحقیق قبول کر لی گئی تم دونوں کی پکار, تم دونوں کی یہ دعا اللہ تعالیٰ نے قبول کر لی. کن دونوں کی؟ موسیٰ اور ہارون علیہ السلام کی. لیکن وہ تو موسیٰ علیہ السلام دعا مانگ رہے ہیں, قال موسیٰ ربنا, ہے نا, پیچھے دیکھیں آپ پچھلی آیت میں موسیٰ علیہ السلام نے دعا کی تھی, تو یہاں پہ آیا تم دونوں کی دعا قبول کر لی گئی. اس لیے کہ موسیٰ علیہ السلام جب دعا کر رہے تھے تو ہارون علیہ السلام اس کے اوپر آمین کہہ رہے تھے. تو اس کا مطلب ہے کہ اگر کوئی ایک بندہ دعا کرتا ہے اور کوئی دوسرا پیچھے آمین کہتا ہے تو وہ بھی اس دعا میں شامل ہو جاتا ہے. تو تم دونوں کی دعا ہم نے قبول کر لی. اب اس کے بعد, اس دعا کے بعد بعض روایات میں آتا ہے کہ فرعون 40 مہینے زندہ رہا, بعض روایات میں آتا ہے کہ 40 سال زندہ رہا, واللہ عالم, یعنی کچھ عرصہ لگا. اگر 40 سال واقعی 40 سال زندہ رہا اس کے بعد تو پھر تو یعنی دعا کی قبولیت میں اور یہ سب ہونے میں کافی ٹائم لگا ہے. اب ہم لوگ تو بہت جلدی مل جاتے ہیں کہ جلدی سے بس آج دعا کی یا تو کل اس کا اثر آ جانا چاہیے. تو ان کو کہا گیا کہ آپ کی دعا تو قبول ہو گئی, اللہ تعالیٰ نے قبول کر لی. فاستقیما, بس ثابت قدم رہو. یعنی اب آپ یہ نہیں کہ دعا قبول ہو رہی ہے اب آپ اپنا کام چھوڑ کے بیٹھ جائیں, نہیں, آپ اپنا دعوت کا کام کرتے رہیں, آپ اپنے دین پہ قائم رہیں, آپ اپنی جو اللہ تعالیٰ نے آپ کو جس کام کے لیے مامور کیا ہے تبلیغ کے لیے وہ آپ کرتے چلے جائیں, آپ نے اس کام سے نہیں ہٹنا, جاری رکھو. نہ ہوتا نا کہ انسان کہے کہ ہماری دعا تو قبول ہو گئی ہے اب ہمیں یہ کام کرنے کی کیا ضرورت ہے, اب بس ٹھیک ہے ختم کرو بند کرو اپنا. ولا تتبعانی سبیل الذین لا یعلمون, اور دیکھنا ہر جز پیروی نہ کرنا ان لوگوں کے راستے کی جو علم نہیں رکھتے. یہ پیغمبروں کو کہا گیا, علم نہ رکھنے والوں کے راستے کی پیروی نہ کرنا. اب علم نہ رکھنے والوں کا راستہ کون سا, یعنی جن کو خود نہیں پتا اس کے پیچھے نہ چل پڑنا. بے علم کے پیچھے چل کے انسان کہاں پہنچے گا, خود بھی گمراہ ہی ہوگا نا. ویسے ہم دنیا کے معاملے میں اتنے سمارٹ ہوتے ہیں کہ جو بے علم ہے, مسئلہ نہ کہ آپ کو کوئی تکلیف ہے تو آپ اپنے گھر میں اپنی میڈ سے نہیں پوچھیں گی کہ اب اس کا کیا علاج ہونا چاہیے. آپ کہتی ہیں میں علم والے کے پاس جاؤں, یعنی کسی ڈاکٹر کے پاس جاؤں جو اس کا علم رکھتا ہو اس چیز کا. لیکن دین کے معاملے میں, اس کے معاملے میں ہم اس قدر جاہل بن جاتے ہیں کہ پھر ہم مشورہ کس سے لیتے ہیں, بے علم سے, جس نے کہا نہ کبھی دین سیکھا ہوگا, نہ کبھی دین کی اس کو کوئی سمجھ ہے, نہ اس علم سے واقف ہے. ہم اس کے پاس جا کے پوچھتے ہیں ہم پڑھیں کہ نہ پڑھیں, یہ سیکھنا چاہیے یا نہیں سیکھنا چاہیے. اور فالوئنگ میں تو ہم اتنے ہوشیار ہیں کہ جو لا علم ہے ان کو فالو کرتے ہیں. آج دیکھیں ہم فالو کس کو کرتے ہیں, جس کے پاس پیسے ہوں, جس کے ظاہریت میں, یا کوئی فیشنیبل لوگوں سے بڑا متاثر ہوتا ہے, یا جو کوئی بہت امیر ہے ان کے پیچھے جانا, ہم یہ سمجھتے ہیں کہ یہ ٹھیک راستہ ہے. یہ نہیں دیکھتے کہ جو علم والا ہے اس کے پیچھے چلا جائے, اس کے راستے کے اوپر چلا جائے. اللہ تعالیٰ نے یہاں پہ وحی کے ذریعے بتا دیا کہ کس کا راستہ فالو کرنے کے قابل ہے اور کس کے راستے پہ نہیں جانا, اور خاص طور پہ یہاں پہ کس کانٹیکسٹ میں بھی بات ہو رہی ہے کہ انہوں نے دعا کی تھی نا. اب دعا کے بعد جو لا علم ہوتے ہیں وہ لوگ کیا کرتے ہیں, جلدی دعا قبول ہو جائے, بس اگر نہیں ہوئی تو مایوس ہو جاتے ہیں. تو ایسوں کے پیچھے آپ نہ لگنا کہ فوری دعا قبول ہو. یہ لا علم لوگوں کا راستہ ہے. اللہ تعالیٰ نے دعا تو قبول کر لی ہے مگر اس کے عمل میں آنے میں ٹائم لگے گا. آپ اپنا کام جاری رکھیں اور ایسے لوگوں کے پیچھے نہ جائیں. اکثر جب ہم دیکھتے ہیں نا کہ جو دین سے دور لوگ ہیں وہ دنیا میں بڑی ہی ترقی کر رہے ہیں, وہ تو بڑے اچھے رہ رہے ہیں, وہ تو بڑے ماڈرن کہلا رہے ہیں, ان سے تو سب اچھی طرح مل رہے ہیں, ہمیں کیا مل رہا ہے. تو ہم کہتے ہیں کہ بس ہمیں اس سے, یہ دین پہ چلنے سے کیا ملا, بس چھوڑو سارا کچھ, مزے میں تو وہ ہیں, ساری آزادی تو ان کو ملی ہوئی ہے, ریسپیکٹ تو ان کو مل رہی ہے. مجھے تو لوگ ایسے ہی سمجھتے ہیں کہ یہ کچھ نہیں ہے, یہ پتہ نہیں کوئی جاہل سی ہے. وجاوزنا بنی اسرائیل, پھر اس کے بعد دیکھیں دعا کیسے قبول ہوتی ہے. گزار دیا ہم نے بنی اسرائیل کو کہاں سے, البحر, سمندر سے. یہ پوری سٹوری ہم پڑھ چکے ہیں پہلے بھی, کیسے موسیٰ علیہ السلام اللہ کے حکم سے قوم کو لے کر نکلے, اور جب نکلے تو فرعون اور اس کے ساتھیوں نے ان کا پیچھا کیا, سامنے سمندر آ گیا, اور سمندر کے سے یا تو اب پار جاتے یا پھر پیچھے تو فرعون کی قوم تھی. اب 600,000 لوگ ہیں جن کو لے کے موسیٰ علیہ السلام نکلے, سوچیں بال بچوں کے علاوہ, اور پیچھے اتنا ظالم آدمی ہے کہ اگر اس نے پکڑ لیا تو کیا ہوگا, اور وہ بھی اپنی ساری فوج کو, اپنے سرداروں کو, اپنے رشتے داروں کو, سب کو لے کر نکل آیا, اور اس نے کسی بڑے آدمی کو نہیں چھوڑا تھا اپنی بستی میں, سب کو لے کر آ گیا تھا. اب بنی اسرائیل کو خوف ہو گیا, کہنے لگے کہ اب تو ہم پکڑ لیے گئے, سامنے سمندر, پیچھے فرعون کا لشکر, نہ آگے نہ پیچھے جا سکتے, آگے بڑھتے ہیں تو ڈوبتے ہیں, پیچھے جاتے ہیں تو یہ ہمارا کیا حال کرے. موسیٰ علیہ السلام نے ان کو تسلی دی کہ میں اللہ کے حکم پہ ہی تو تمہیں لے کے جا رہا ہوں, میرا رب میرے ساتھ ہے, وہ مجھے ضرور نجات کا راستہ بتائے گا, تم فکر نہ کرو. اسی وقت وہی آئی کہ اپنے آسا جو ہے وہ سمندر پہ مار دی. آپ نے یہی کیا, اس وقت پانی پھٹ گیا اور راستہ دے دیا, پہاڑوں کی طرح وہ سارا پانی کھڑا ہو گیا دونوں. بعض روایات میں, کیونکہ اسرائیلی روایات میں روایات ہیں تو اللہ عالم, مگر بعض روایات میں آتا ہے کہ 12 قبیلے تھے, ان کے تو 12 ہی راستے بن گئے, और सूख गए बिल्कुल नीचे जमीन, वरना ऐसी जगह पे तो पैर ही नहीं रखा जा सकता। तो रास्ता भी अल्लाह ताला ने हवाएं चला दी, रास्ता भी खुश्क हो गया। अब उस रास्ते में उन्होंने यानी कदम रख दिया और पार चले गए। और इतना भी बाज रिवायात में आता है कि जो 12 रास्ते बने थे, वल्लाह वालम एक बना था या 12 बने थे, तो अगर 12 बने थे तो जो पानी की दीवारें थी ना उनमें भी सुराख अल्लाह ताला ने बना दिए कि हर कबीले वाला दूसरे को देख ले, ताकि दिल में ये ना हो कि कहीं वो तो नहीं डूब गए। कितनी अल्लाह की मदद आई फिर इनके साथ। तो जब वो पार हो गए तो अब फअतबअहुम फिरऔन व जुनूदुहु, तो पीछा किया फिरौन ने और उसके लश्करों ने, बगियम व अदवन, जिद के साथ और ज्यादती के साथ। अब आप खुद सोचें, जब फिरौन ने ये देख लिया था कि मूसा अलैहिस्सलाम अपनी कौम को लेकर इस तरह पार चढ़ रहे, पानी फट गया, तो ये कितनी बड़ी एक निशानी थी अल्लाह की। क्या उस वक्त ये नहीं उसको पता चल रहा था कि ये तो जाहिर है अल्लाह की मदद है इनके साथ। अगर अल्लाह की मदद ना होती तो ऐसा कैसे हो सकता था। अब बजाय इसके कि वो वहीं से मुड़ जाता और ये सोचता कि नहीं मुझे इनका पीछा नहीं करना चाहिए, इतनी बड़ी अभी भी अल्लाह ताला ने देखी उस वक्त भी इसको निशानी दिखाई है, अगर उसमें सरकशी इतनी थी, इतना हद से बड़ा हुआ था ना कि उसने फिर ये, वो पार निकल गए तो इन्होंने अपने घोड़े डाल दिए। और इसका इतना बड़ा लश्कर था, ये भी कहा जाता है कि 1,00,000 घोड़े तो सिर्फ काले रंग के थे, इतना बड़ा लश्कर था। इतना अंदाजा करें कि कितने लोग थे इसके साथ, बाकी रंग वाले जो घोड़े थे उनका तो आप अंदाजा ही नहीं कर सकते, सोचे। अब उसने भी अपने घोड़े दरिया में डाल दिए, समुद्र में डाल दिए। और जब ये सारा का सारा लश्कर बीचों बीच आ गया तो तब अल्लाह ताला ने हुक्म दिया पानी को और वो मिल गया। और जो पहाड़ की तरह जो खड़ी हुई थी दीवारें, वो फौरन ऐसे था पत्थर बने हुए, एक कतरा भी उसमें से नीचे नहीं आ रहा था, वो फौरन पानी मिल गया। उस वक्त ये गोते खाने लगा और सारे के सारे ये डबो दिए गए, एक भी नहीं इनमें से बचा। पानी की मौजों ने इनको ऊपर तरे करके इनके जोड़ जोड़ अलग कर दिए थे। अब क्या हुआ, हत्ता इज़ा अदरकहु अल-ग़रक़, जब इसको गर्क ने पा लिया, गर्क ने इसको पा लिया। देखिए आप उसके अल्फाज पे जरा गौर करें कि डूबने ने इसको पा लिया, ये नहीं कहा कि फिरौन गर्क हो रहा था, डूबने ने जैसे अपनी आगोश में ले लिया, इसको पकड़ लिया। अब जब पानी के अंदर सकराते मौत का इसको एक तरह से मजा आने लगा, मौजों में फंस गया, जब इसको पता चल गया कि अब नहीं है कोई रास्ता मेरा निकलने का, मौत सामने नजर आ रही है, तो काला कहने लगा उस वक्त, आमंतु अन्नहु ला इलाहा, मैं ईमान लाया हूं कि बेशक कोई इलाह है ही नहीं, इल्लल्लज़ी आमनत बिही बनू इसराइल, सिवाय उस हस्ती के जिसके ऊपर बनी इसराइल ईमान लेकर आए। अल्लाह अकबर, यानी उस वक्त मान गया कि मैं उस रब के ऊपर ईमान लेकर आया हूँ जिस पे बनी इसराइल ईमान लेकर आया, वह अना मिनल मुस्लिमीन, और उस वक्त कहता कि मैं तो मुसलमान हूँ, मैं तो फरमा बरदार हूँ। यानी कितना इसको पता था, यानी अल्लाह अकबर के वो चीज जिसको सारी जिंदगी नहीं उसने माना, अब मौत की सख्तियों में फंस के अब जब मौत सामने नजर आ रही है तो अब फौरन मान गया, अब सारी अकड़ जाती रही, अब सारी फिरौनियत जाती रही। एक सेकंड में देखो कैसे दिमाग ठिकाने आ गया, एक सेकंड नहीं लगा। यही हाल है इंसान का कि वाकई जब इंसान कयामत में भी खड़ा होगा ना तो वहां की हौलनाकियां देखेगा तो ये कहेगा हाय अब मैं ईमान लेकर आया, अब मैंने मान लिया, अब मैं वो कलमा कहता हूँ, अब सारी मस्तियां और सारे यहाँ की जो इंसान का दिमाग आसमान पे होता है और सारी वो जो नखुव्वत के अंदर रहता है दुनिया में, सब एक सेकंड में रफू चक्कर हो जाएगी। और हत्ता के जब मौत के फरिश्ते ही लेने आएंगे तो यही कलमा जिसके लिए दुनिया में, जिससे जान छुड़ाते फिरते थे कि इस कलमे को ना कहो, इस कलमे से हमारे पर मुसीबत आती है, इस कलमे की वजह से हमें बुरा समझा जाता है, ये कलमा छोड़ो, इससे तो ऐसे ऐसे लग रहा है आज के वक्त में कि ये तो एक जैसे अछूत की बीमारी होती है ना, इंसान उससे बचता फिरता है। आज ये दीन इस तरह से हो गया, ये लोग कहते हैं कि हमारे इसका नाम हमारे साथ ना कहीं आ जाए, इस्लाम का नाम, उस दिन बैठ करेंगे कि अल्लाह कबूल कर ले हम, अगर कबूल नहीं किया जाएगा। याद रखें, एक वक्त होता है तौबा का, एक वक्त होता है ईमान लाने का, जब वो वक्त गुजर जाता है फिर इंसान हाथ मलता रह जाता है। अब आप देखें, हमने इतने दिन से ये रजिस्ट्रेशन खोली हुई, एडमिशन खोले हुए, लोगों को बुलाते जाते हैं, आ जाओ, नहीं आए। जिस दिन हमने बंद कर दी, उस दिन लोगों ने कहा, अब हमने तो, कई लोगों ने कहा, अब हमने तो इरादा ही किया था कि हम आ जाएं, तो आपने बंद कर दी। ये तो चलो दुनिया की छोटी छोटी चीजें हैं, दोबारा भी चांस मिल जाते हैं, उसका क्या करेंगे जिसका दोबारा कभी चांस नहीं मिलेगा। ये ना हो कि इंसान हाथ मलता रह जाए उस वक्त, उस वक्त पिछताए जब दरवाजा बंद हो जाए। वो दरवाजा अब नहीं कभी खुलेगा, वो है तौबा का दरवाजा, वो है ईमान लाने का दरवाजा। मौत के वक्त ही एक झटका भी मौत का लगा नहीं है, हकीकत खुल गई। फिरौन जैसा सरकश भी देखो, कह रहा है मैं मुसलमान हूं। मुस्लिम वर्ड भी आज कितना हो गया ना, गाली बन गया। वो भी कह रहा है मैं मुस्लिम हूं, मैं फर्मा बरदार हूं, मैं फर्मा बरदारी के लिए तैयार हूं। जिससे सारी जिंदगी उसने जिस चीज से भागता रहा, देखो आज कैसे झुक गया। और अभी जान निकली नहीं है, याद रखें, अभी तो वो फेज आया ही नहीं है, अभी तो बस देखा है कि मौत सामने है, मेरे बचने की उम्मीद नहीं है। तो ये बात तो फिरौन को भी मरते वक्त समझ आ गई थी कि मुस्लिम बनने में ही निजात है, अल्लाह की फरमा बरदारी में ही निजात है। और हम जो अपने आप को मुस्लिम कहते हैं, वो तो फिरौन था ना, हम तो खुद को मुस्लिम कहते हैं, फिर भी हमें ये बात नहीं समझ आती कि इसी में निजात है, इससे भाग के कहीं निजात नहीं है। और ये चांस मुस्लिम बनने का सिर्फ तब तक है जब तक मौत का फरिश्ता सामने नहीं आ जाता, सिर्फ तब तक है। अगर इससे पहले पहले हमने डिसाइड नहीं किया और अभी तक यही सोच रहे हैं कि हमने मुस्लिम बनना है कि नहीं, हमने अल्लाह की फरमाबरदारी इख्तियार करनी है कि नहीं, अभी हम सोचों में ही है, तो फिर यही ना हो जैसे कि आज हमारे साथ हो रहा है कि हम सोचों में ही रहे। हम तो सोच रहे, आज ही तो हमने सोचा था कि हम ज्वाइन करें, आज ही तो मैंने सोचा था कि मैं मुसलमान बन जाऊं। ओहो, आज ही ये तो तुम मुझे लेने भी आ गए। मैंने तो मौत के फरिश्ते को ये ना कहें कि मैंने तो यही सोचा था, मैं तो अब सोच ही रही थी कि बस मैं ठीक हो जाऊं, तो वक्त भी खत्म हो गया। हाँ, ऐसा ही होता है जब इंसान आगे से आगे टालता रहता है ना, तो यही होता है, क्योंकि मौत का तो कुछ पता नहीं है किस वक्त अचानक आ जाए। और हम अभी सोच ही रहे कि कल करेंगे, परसों करेंगे, तरसों करेंगे, और उसके बाद एक साल बाद करेंगे, और फिर मैं मानूंगी, और अभी मेरे ये काम हो जाए ना, फिर मैं बस अल्लाह की नेक फरमा बरदार बंदी बन जाऊंगी, बस फिर मैं नमाजें शुरू कर दूंगी, फिर मैं अपनी ये जो मेरे मिसिंग रोजे हैं फिर मैं पूरे करूंगी, फिर मैं हिजाब शुरू करूंगी, फिर मैं फलां करूंगी। हम तो यही सोचते रहते हैं, ये प्रोग्राम बनाते बनाते कहीं एंड ना आ जाए। देखो कैसा सरकशी ने इसको अंधा कर दिया था जिंदगी में, और आप मिन्नतें कर रहा है कि मुझसे ईमान कबूल कर लिया जाए। अब ये इसकी बात सिर्फ अल्लाह नहीं सुनी है, कोई इंसान नहीं जानता कि उसने उस वक्त क्या सोचा और क्या कहा। और अल्लाह ताला ने इसको हमारे लिए इबरत के लिए कुरान में रख दिया कि सबक सीखो इससे, ऐसे वक्त आने से पहले कि तुम उस वक्त तौबा करो, या उस वक्त ईमान लाने का सोचो, या उस वक्त फरमा बरदारी का सोचो, तो अब घंटी बज चुकी है, अब नहीं कबूल होगा। याद रखे, ऐन मौत के वक्त का ईमान लाना कबूल नहीं होता। हदीस में सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह ताला बंदे की तौबा कबूल फरमाते रहते हैं। अब चाहे गुनाहों से तौबा हो, चाहे कुफर से तौबा हो, चाहे शिर्क से तौबा, तौबा का जो दरवाजा है ना, अल्लाह ताला खुले रखता है जब तक गरगराए मौत का वक्त ना आ जाए। फिर मजी में ये हदीस, गरगरा मौत का, ये क्या होता है गरगरा? وہ وقت جب نزا کا وقت ہوتا ہے نا, جب فرشتے سامنے آ جاتے, فرشتے نظر آنے شروع ہو جاتے, اس وقت عمل کا وقت ختم ہو جاتا ہے اور آخرت کی دنیا نظر آنے شروع ہو جاتی. تو اس وقت چاہے آپ کتنی فرما برداری کا اپنا عہد کر لیں, جیسے ہمیں تو جہاز کے میں ہی ذرا ہچکولے آنے لگے تو کہتے ہیں ہائے بس اب میں مسلمان, اب میں نیک, اب میں فلاں, اب میں نہیں, یا اللہ کوئی نماز نہیں چھوڑوں گی, بس آج مجھے بچا لے. تو سوچیں جو موت کا وقت ہوگا وہ کتنا مشکل وقت ہے. اس وقت تو انسان جو بھی نہیں اس نے چیزیں کی ہوں گی, جو پلان کرتا تھا, جو سوچتا تھا, اس وقت تو وہ بیک کرے گا کہ یا اللہ یہ میرے سے قبول کر لے. میں اب کبھی جھوٹ نہیں بولوں گی, میں آپ کبھی یہ نہیں کروں گی, میں آپ کبھی ایسا نہیں کروں گی, جو جو چیزیں آپ کے ذہن میں ہیں نا کہ یہ غلط ہیں اور میں ابھی تک ان کے اوپر قائم ہوں, سب وہ اس وقت ذہن میں آئیں گی. تو ایسے وقت میں اگر کوئی ایمان بھی لاتا ہے تو اس کا ایمان قبول نہیں, اس کے ساتھ مسلمانوں والا معاملہ نہیں ہوگا. فرعون کی موت کفر پہ ہی ہوئی ہے, اس کو ایمان نہیں کہیں گے کہ دیکھو اچھا آخر کو تو ایمان لے جائے نا, اب اس کی روح تو نہیں نکلی تھی. نزا کا عالم جب ہے وہ وقت دنیا میں زندگی میں نہیں شمار ہوتا, یہ یہاں پہ نہیں شمار ہوتا. تو جب سکرات موت آنے لگے تو کہنے لگا میں اس وحدہ لا شریک پہ ایمان لایا جس پہ بنو اسرائیل ایمان لایا. اللہ تعالیٰ فرماتے ہیں الآن, کیا اب؟ یہ کلمہ کتنا حسرت کا انسان کے لیے کہ جب آگے سے جواب ملے اب لایا ایمان. اور یہ بھی اس نے جو بولا اور اس کو جو جواب دیا گیا اللہ تعالیٰ نے اپنے علم غیب سے آپ صلی اللہ علیہ وسلم سے بیان فرمایا, اور آپ صلی اللہ علیہ وسلم بیان فرماتے ہیں کہ اس واقعے کی خبر دیتے وقت جبرائیل علیہ السلام نے مجھ سے فرمایا کاش آپ اس وقت ہوتے اور دیکھتے کہ میں اس کے منہ میں کیچڑ تھوس رہا تھا اس خیال سے کہ کہیں اس کی بات پوری ہونے پر اللہ کی رحمت جوش میں نہ آ جائے. یعنی اللہ کی رحمت اتنی زیادہ ہے کہ مجھے یہ ڈر تھا کہ کہیں اس کی بات پوری نہ ہو جائے. ابن عباس فرماتے ہیں ڈوبتے وقت فرعون نے شہادت کی انگلی آسمان کی طرف اٹھا کے اپنے ایمان کا اقرار کرنا شروع کر دیا, جس پر جبرائیل علیہ السلام نے اس کے منہ میں مٹی بھرنی شروع کر دی. اب وہ کیا کہہ رہا ہے, اس کی باتیں تو اللہ کو ہی پتا ہے. مستغفر اللہ, اللہ ایسی حسرتوں سے محفوظ رکھے, انسان کل پہ نہ ٹالے. اب تو جو جب انسان اتنا بے بس ہو جائے, فرشتے آپ پکڑ رہے ہیں, فرشتے آپ جان نکالنے لگے ہیں, اب جب بالکل بے بسی آ گئی تو اب جی میں جی اب ایمان لایا. اب تو ساری زندگی تمہیں جو مہلت دی تھی وہ کیا تھی, اب جب سامنے نظر آنے لگا کہ پتہ چل گیا کہ آگے کیا ہے تو اب تو ٹیسٹ ختم ہو چکا ہے. ٹیسٹ کا ٹائم تب تک ہی ہے نا جب تک یہ غیب کا پردہ پڑا گا. جب غیب کا پردہ اٹھ جائے گا, سامنے آپ کو نظر آئے گا اچھا وہ دنیا واقعی یہ, پھر دنیا تو بالکل ناکارا سی چیز نظر آئے گی, تب توبہ تو قبول نہیں ہوتی. الآن کیا اب؟ وقد عصیت قبل, اور حالانکہ تحقیق تو نے تو نافرمانی کی اس سے پہلے, اس سے پہلے کل تک ایک منٹ پہلے تک ابھی جب سمندر میں نہیں کودا تھا اس وقت بھی تو نافرمان تھا, اس وقت بھی بغیوں و عدوہ کا لفظ آیا کہ اپنے لشکروں کو لے کر ضد میں کہ نہیں میں نے ان کو چھوڑنا نہیں ہے, اور اتنا حد سے بڑا ہوا, اتنی اس کی جرات کہ بھئی اگر وہ بھاگ رہے ہیں وہ جا رہے ہیں ان کو جانے دو کہ بچے ٹھیک ہے نکل گئے ہیں تو جائیں یہ, نہیں اس نے پھر بھی کہا کہ نہیں میں ان کو نہیں چھوڑوں گا. کتنا ضدی اور ہٹ دھرم پر کتنی اس کی نافرمانی تھی. تم تو ایک منٹ پہلے تک بھی نافرمانی کر رہے تھے وہ کنتا من المفسدین, اور تو فساد کرنے والوں میں. اب کیا ہے؟ اللہ تعالی کا فیصلہ. فَلْيَوْمَ نُنَجِّيكَ بِبَدَنِكَ, ہم تجھے تو نہیں نجات دیں گے لیکن تیرے جسم کو نجات دے دیں گے. کیوں؟ لِتَكُونَ لِمَنْ خَلْفَكَ آیَةً, تاکہ تو اپنے پیچھے آنے والوں کے لیے ایک نشانی بن جائے, ایک عبرت کا نشان بن جائے. اللہ اکبر. اس وقت بھی اس کی لاش جب یہ ڈھونڈ گیا تھا نا, تو بعض بنی اسرائیل کو شک ہوا, جیسے اس کے ذہن کے اندر کسی کا بہت پاور کا اور اس کا خوف اور ایک بہت اس کی بڑائی کا روب دل میں ہوتا ہے نا, تو پھر انسان مانتا بھی نہیں کہ وہ بھی مر سکتا ہے. تو ان کو یہ شک ہو گیا کہ یہ تو مرا ہی نہیں ہے, کیسے ہو سکتا ہے مر گیا. تو اللہ تعالیٰ نے اس سمندر کو حکم دیا کہ اس کی لاش جو تھی نا ایک بلند ٹیلے پہ سمندر نے اگل دی, ڈال دی, تاکہ یہ بنی اسرائیل اپنی آنکھوں سے دیکھ لیں کہ یہ مرا ہوا ہے. تو اس کا جسم, اس کے لباس سمیت خشکی پر پڑا ہوا تھا. پھر آپ دیکھیں کہ یہ جو فرعون کے لوگ تھے نا, ان کو اس زمانے میں ممیفائی کرنے کا آرٹ آتا تھا, یہ آج تک لوگوں کو نہیں پتا. آج تک لوگ نہیں فائنڈ آؤٹ کر سکے کہ کیا کرتے تھے وہ. یہ آپ نے دیکھا ہوگا, کئی وہ دکھاتے ہیں اس طرح کی پروگرامز آتے ہیں ٹی وی پہ, کہ جس میں وہ دکھاتے ہیں آج بھی کہ وہاں پہ کھدائی کرتے ہیں اور ان کے اس میں سے ان کے ممیز نکلتی ہیں. یعنی ان کی لاشوں کو وہ اس طرح سے پریزرو کرنے کا ان کو طریقہ آتا تھا کہ وہ آج تک پریزرو. آپ نے دیکھا ہوگا پٹیاں پٹیاں سی ان کے اوپر ہوتی ہیں, سر سے لے کے پیر تک پٹیوں میں ہوتے ہیں, لیکن ان کی نا باڈیز ویسی کی ویسی. تو پھر ظاہر ہے ان لوگوں نے اس کی ممی بنا لی, یعنی اس کی باڈی کو پریزرو کر دیا. اور جہاں پہ بھی پڑی ہوگی پچھلی سینچری میں یہ ڈسکور ہوئی ہے اس کی یہ ممی. اور پھر اس کے بعد ایجپٹ کے انہوں نے میوزیم میں رکھی ہوئی. آج بھی اس کو کبھی اٹھا کے, آپ نے خبروں میں بھی دیکھا ہوا, اٹھا کے کبھی کہیں لے کے جاتے ہیں, کبھی کہیں لے کے جاتے ہیں. یعنی نشان عبرت بن گیا کہ لوگ دیکھیں اور عبرت لیں, یہ ہے وہ فرعون. اور کیسے پتا کہ یہ وہی فرعون ہے؟ کیونکہ فرعون ایک کا نام نہیں ہے, فرعون از اے ٹائٹل. جو بھی اس وقت کے بادشاہ ہوتے تھے نا, ان کا ٹائٹل ہوتا تھا فرعون. ٹھیک ہے. تو یہ جو جس نے موسیٰ علیہ السلام کا پیچھا کیا تھا اور وہ ڈوب گیا تھا, کیا پتا چلے گا کہ یہ وہی فرعون ہے یا یہ کوئی اور والا فرعون ہے؟ جب انہوں نے اس کی پٹیاں کھولی ہیں نا, تو نیچے وہ جو سمندر میں جو سالٹس ہوتے ہیں, نمکیات ہوتے ہیں, وہ تھے لگے ہوئے. تو پتا چلا کہ یہ وہی والا جو غرق ہوا تھا. اللہ تعالیٰ نے نشانی بنا دیا, اور یہ اس کے بدن کو واقعی اللہ تعالیٰ نے بچا لیا اور اس کو دکھایا آج دنیا کو. رامسیز دا سیکنڈ تھا اس کا نام, اس والے فرعون کا. فاروا ان کثیر من الناس ان آیاتنا لغافلون, لیکن اللہ تعالیٰ نے فرمایا دیکھو ان لوگوں کو, کتنے سارے لوگ ہیں, اکثریت لوگوں کی نا ہماری آیتوں سے غافل رہتی. یعنی یہ اتنی بڑی نشانی ہے, اللہ نے کیسے وہ اس وقت کی, یعنی ایک سپریم پاور, سپر پاور تھا فرعون, اور کیسے اس کو ڈبو دیا, اور کیسے اس کے سارے لشکر کو ڈبو دیا, اور کیا منٹوں سیکنڈوں کا کام تھا یہ, کچھ بھی نہیں, بس پانی آیا اور ختم سارے, سب ان کے باغ, ان کے محلات, ان کی سارے جو ٹریجرز تھے سب دھرے کے دھرے, پڑے کے پڑے رہ گئے. یہ عبرت کا نشان بنایا اللہ نے اس کو, لوگ دیکھیں اور عبرت حاصل کریں. لیکن کیا کریں, لوگ اکثریت یہ کچھ سمجھتی نہیں ان باتوں سے. یہ بھی نشانی ہے اللہ کی طرف سے, اللہ کے دشمن کیا اللہ ان کا حال کرتا ہے. لوگ الٹا جا کے وہاں پہ جی بڑے بڑی امیوزڈ ہوتے ہیں, بڑی ان کے لیے بڑی مزے کی بات ہے کہ دیکھو یہ فرعون کی ممی. یعنی یہ بھی انٹرٹینمنٹ سمجھی جاتی ہے, حالانکہ یہ اللہ تعالیٰ نے عبرت کے لیے رکھا, اس کی جسم کو اللہ تعالیٰ نے بچایا ہے. کہ اللہ کے مقابلے میں جو آتا ہے نا, پھر دیکھو اس کا انجام کیا ہوتا ہے. تو ایسی چیزوں سے عبرت ہی لینی چاہیے, یہ نشانی ہے, یہ آیت ہے, اسے غفلت نہیں کرنی چاہیے, سبق لینا چاہیے. آج بھی کہا جاتا ہے کہ وہاں پہ جس جگہ اس کی لاش پانی نے اگلی تھی, آج بھی اس کو جبل فرعون کہا جاتا ہے. یہ جب چیزیں آپ دیکھنے کے لیے جائیں ضرور دیکھیں ان کو, کیونکہ ان کو اللہ نے آیت کہا ہے, کیونکہ ضرور میوزیم دیکھیں, اس میں اس کے زمانے کی چیزیں بھی رکھی ہیں, اور اس سے رب کو پہچانیں, رب کی طاقت کو پہچانیں, اور یہ دیکھیں کہ کیا انجام ہوتا ہے ایسے لوگوں کا. آج بھی جو فرعون بنے گا اس کا یہی انجام ہے, اللہ تعالیٰ مٹا دیتا ہے ایسے لوگوں کو. تو ان کی انجام کو عبرت سمجھیں, دیکھ کے تفریح نہ اس کو سمجھیں, چلو وزٹ کرنے چلتے ہیں. اور انکار کرنے والے دیکھو ان کے ساتھ کیا ہوتا ہے, اور تکبر کا دیکھو کیا انجام ہے, جو اپنی قوت کے اوپر بہت ناز کرتے ہیں دیکھو ان کا کیا حال ہوا. یہ سب نشانی ہے نا, یہ سب سبق ہیں جو اس سے سیکھو. ضرور دیکھیں مگر آیت سمجھ کے, عبرت کا نشان سمجھ کے, مزے اور تفریح نہیں سمجھ کے. یہاں تک تلاوت سنتے ہیں پھر آگے چلتے ہیں.
فما آمن لموسیٰ الا ذرية من قومه على خوف من فرعون وملئهم ان يفتنهم وإن فرعون لعال في الأرض وإنه لمن المسرفين وقال موسى يا قوم إن كنتم آمنتم بالله فعليه توكلوا إن كنتم مسلمين فقالوا على الله توكلنا ربنا لا تجعلنا فتنة للقوم الظالمين ونجنا برحمتك من القوم الكافرين وأوحينا إلى موسى وأخيه أن تبوأ لقومكما بمصر بيوتا واجعلوا بيوتكم قبلة وأقيموا الصلاة وبشر المؤمنين وقال موسى ربنا إنك آتيت فرعون وملأه زينة وأموالا في الحياة الدنيا ربنا اطمس على أموالهم واشدد على قلوبهم فلا يؤمنوا حتى يروا العذاب الأليم قال قد أجيبت دعوتكما فاستقيما ولا تتبعان سبيل الذين لا يعلمون وجاوزنا ببني إسرائيل البحر فأتبعهم فرعون وجنوده بغيا وعدوا حتى إذا أدركه الغرق قال آمنت أنه لا إله إلا الذي آمنت به بنو إسرائيل وأنا من المسلمين قد عصيت قبل وكنت من المفسدين فاليوم ننجيك ببدنك لتكون لمن خلفك آية وَإِنَّ كَثِيرًا مِنَ النَّاسِ عَنْ آيَاتِنَا لَغَافِلُونَ.